صل على محمد كما أنت أهله وفي قلبنا ما أنت أهله فإنك أنت أهل التقوى وأهل المغفرة. اللهم لك الحمد كما أنت أهله وصل على محمد كما أنت أهله وفي قلبنا ما أنت أهله فإنك أنت أهل التقوى وأهل المغفرة. को नीचे भेजो, उठाओ और नीचे जाओ, उठाओ उठाओ, उठाओ। अल्लाह पाक जल्ला शानहू ने सारी मखलूकात में इंसान को जिस्म के एतबार से कमजोर बनाया है। हाथी देखें, शेर देखें, चीता देखें, गाय, बैल, भैंस, चाहे वो हलाल जानवर हैं या हराम जानवर हैं, बज़ाहिर जिस्मानी एतबार से हम कमज़ोर हैं और जिस्म के एतबार से हमारी कोई कीमत नहीं, कोई वक़त नहीं, इंसान की थोड़ी सी चोट बर्दाश्त नहीं कर सकते, सुई की थोड़ी सी चुभन बर्दाश्त नहीं कर सकते, गर्मी की थोड़ी सी शिद्दत और हिद्दत बर्दाश्त नहीं कर सकते, बहुत कमज़ोर है। गर्मी से निकले सर्दी बर्दाश्त नहीं कर सकता, सर्दी से निकले गर्मी बर्दाश्त नहीं कर सकता, जिस्मानी एतबार से बहुत कमज़ोर है, बहुत ज़यीफ है। अल्लाह पाक फरमाया कि हमने इंसान को कमज़ोर पैदा किया, इंसान कमज़ोर है, ज़यीफ है, थोड़ी सी चोट को बर्दाश्त नहीं करता। इंसान के ऊपर जिस्म में फिलहाल एग्जॉस्ट बंद कर दें, इंसान के जिस्म पे लगने वाली जितनी भी तकलीफें हैं जो बज़ाहिर इंसान को होती हैं वो इंसान बर्दाश्त नहीं कर सकता। अब बनाने वाला रब है, मेरा रब भी जानता है कि ये इंसान तकलीफों को बर्दाश्त नहीं कर सकेगा, गमों को ये बर्दाश्त नहीं कर सकता, हादसात और हवादिस को ये बर्दाश्त नहीं कर सकता। बनाने वाला रब बना हुआ इंसान है, फिर अल्लाह पाक जल्ला शानहू ने इसको जब पैदा फरमाया तो अल्लाह पाक ने इसके साथ हिफाजत का निज़ाम भी बनाया, पैदा भी फरमाया साथ हिफाजत का निज़ाम भी बनाया, और वह अजीब निज़ाम बनाया हिफाजत का। सिर्फ आँख की हिफाजत के लिए तकरीबन 9 फरिश्ते अल्लाह जल्ला शानहू ने रखे हैं सिर्फ आँख की हिफाजत के लिए, और पूरे जिस्म की हिफाजत के लिए फरिश्ते अल्लाह पाक ने रखे हैं पूरे जिस्म की हिफाजत के लिए, जो हर वक्त इसकी हिफाजत करते हैं, हर वक्त इसकी हिफाजत करते हैं। और फिर बाज़ औक़ात बाज़ आमाल ऐसे हैं, इंसान के बाद अमल ऐसे हैं या आमाल ऐसे हैं जो इसकी जिस्मानी हिफाजत को बढ़ा जाते हैं, इसके जिस्म की हिफाजत बढ़ जाती है। बाद आमाल ऐसे हैं इसके जिस्म की हिफाजत बढ़ जाती है, आप हैरान होंगे। यानी वो फरिश्ते तो हैं जैसे किसी की ना, हिफाजत तो हर किसी की है, किसी को सिक्योरिटी खास दी जाती है, खसूसी गार्ड लगाई जाती है, या खसूसी तौर पे उसको जो ऐसे दिए जाते हैं कमांडोज जो उसकी खास हिफाजत करें। इंसान हिफाजत चाहता है। अच्छा, फिर इंसान का मादा निस्यान से है, निस्यान के माने भूल जाना, यह हर वक्त भूल में ही रहता है, इंसान की जिंदगी का निज़ाम भूल में है, यह भूल में रहता है। बाज़ औक़ात खुद रब को भूल जाता है, बनाने वाले को भूल जाता है, इतना भूल है इसके अंदर, खुद बनाने वाले को भूल जाता है। अल्लाह जल्ला शानहू ने इसको जानने के बावजूद, मेरा करीम जानता है कि यह कितना कमज़ोर है, फिर अल्लाह पाक ने इसकी हिफाजत का निज़ाम इसके अख्तियार में नहीं रखा। मसलन इसको पता होता कि ये फरिश्ते मेरी मुहाफ़िज़ हैं, इसके अख्तियार में होता बाज़ औक़ात ये अपने मुहाफ़िज़ों को भूल जाता, और नुकसान पहुंचता इसको तो कहता ओहो वो तो मैं अपने मुहाफिज भूल गया था, उनको कहना, उनको अर्ज करना, उनसे इस्तेदा करना। नहीं, अल्लाह पाक जल्ला शानहु ने अपना निज़ाम अपने हाथ में रखा है। देखो दिल की धड़कन हमारे अख्तियार में नहीं है, हम अपने अख्तियार में नहीं चाहते कि दिल की धड़कन जो है हम अपने अख्तियार में लें, जब चाहें इसको रोक दें, जब चाहें इसको। अंदर का निज़ाम का हजम, खून की गर्दिश, जिस्म के कितने निज़ाम हैं, गुर्दों का, जिगर का निज़ाम है, तिल्ली का निज़ाम है, जिस्म के कितने निज़ाम हैं जो हमारे अख्तियार में नहीं, अल्लाह जल्ला शानहु ने अपने अख्तियार में रखे। इसलिए कि इंसान के मिजाज में भूल जाना है, अगर ये भूल गया इसका निज़ाम खराब हो जाएगा। इस तरह हिफाजत का निज़ाम जो अल्लाह जल्ला शानहु ने हमें अता की है, उस हिफाजत का निज़ाम भी यही है कि वो अल्लाह ने अपने हाथ में रखा है। तो हर इंसान के इर्द गिर्द फरिश्तों की हिफाजत है, और जब ये हिफाजत हटती है ना, हिफाजत हटती है, इसी हिफाजत का दूसरा नाम है आफियत। इस हिफाजत का दूसरा नाम है आफियत। जब ये हिफाजत हटती है, आफियत हटती है, फिर हवादिस आते हैं, परेशानियाँ आती हैं, मुश्किलात आती हैं। फिर अगर हिफाजत ज़्यादा हटती है, फिर हवादिस दर हवादिस आते हैं, परेशानियाँ दर परेशानियाँ आती हैं, और इंसान परेशान होता है। और कहा ऐसे परेशानियाँ जैसे तस्बीह टूटे और उसके दाने गिरते हैं, ऐसी परेशानियाँ आती हैं जब ये हिफाजत का निज़ाम हटता है। आज एक अमल आपको बताता हूँ जिस अमल से हिफाजत का निज़ाम बढ़ता है, जिस अमल से हिफाजत का निज़ाम बढ़ता है, एक अमल बताता हूँ आप कि इंसान के इर्द गिर्द जो अल्लाह जल्ला शानहु ने फरिश्तों की हिफाजत रखी है वो निज़ाम बढ़ जाता है। देखो जब इस इंसान पे कोई जानवर हमला करता है, शर पसंद जानवर, शरीर जानवर, इस पे कोई शरीर इंसान हमला करता है, इस पे कोई शरीर शैतान हमला करता है, इस पे कोई शरीर जिन हमला करता है, तो ये सारा का सारा निज़ाम हिफाजती कमज़ोर है, तो फिर हमला हुआ है। अच्छा अगर हो गया है, फिर इस हिफाजती निज़ाम को मजबूत करने और उस हमले को ख़त्म करने के लिए उसका भी हल बताया अल्लाह पाक जल्ला शानहु। देखो मेरी बातें आप ज़रा समझने की कोशिश कीजिएगा, फिर समझ आएंगी अगर आप तवज्जो ध्यान से हाजिर दिमाग बैठे तो। तसलसल भी टूटा हुआ है ना, पूरा रमज़ान दर्श नहीं हुआ, जो रमज़ान में तरावी में आते रहे वो तो रोज़ सुनते रहे, मंगल का दर्श तो नहीं हुआ ना, एक तसलसल भी टूटा हुआ है, तो ये आहिस्ता आहिस्ता तसलसल बढ़ेगा। पिछले मंगल मेरी हाज़िरी नहीं थी, मैं लाहौर में नहीं था, तो तसलसल एक मुसलसल टूटा हुआ है, तो इसलिए ज़रा थोड़ा सा आप तवज्जो से बैठेंगे, आप हजरात की तवज्जो की बरकत मुझे मयसर होगी, और आपकी तवज्जो की बरकत से अल्लाह मुझे मजामीन अता फरमाएगा और मैं आपकी खिदमत में कुछ अर्ज कर सकूंगा। अल्लाह जल्ला शानहु ने इंसान का जो हिफाजती निज़ाम बनाया है ना मेरे दोस्त, ये जब हट जाता है फिर हवादिस आते हैं, फिर परेशानियाँ आती हैं। मैं आपसे अक्सर अर्ज किया करता हूँ, मैं आपके लिए बरकत के, खैर के, आफियत के, राहत के, रहमत के पैकेज ढूंढ ढूंढ के ले आता हूँ, अर्ज करता रहता हूँ कि आपकी दुनिया में बरकत रहे, आपकी आफियत रहे और खैर रहे और रहमत रहे, और आखरत में भी बरकत और खैर और रहमत रहे, इसके पैकेज ढूंढ ढूंढ के लाता हूँ और आपको अर्ज करता रहता हूँ। और अल्हम्दुलिल्लाह अब आप जो हैं इसका रिजल्ट देते हैं, नतीजे देते हैं, जो करते हैं उनको 100% नफ़ा होता है, और उनको नफ़ा होता है, यकीन से करते हैं, एतमाद से करते हैं, एतकाद से करते हैं, 100% तो 100% नफ़ा पाते हैं। हदीस के अल्फाज सरवरे कौनैन सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अस्सदका तो रद्दुल बला, सदका बलाओं को रद्द करता है, बलाओं को रद्द करता है। वो बलाएं क्या हैं, आज मैं बलाओं की थोड़ी सी वजाहत अर्ज करता हूँ। जिनकी दिल की आँखें खुली हैं, हमारे चेहरे की आंखें खुली हैं, एक दिल की आंखें भी होती हैं, हर किसी की खुली नहीं होती, अल्लाह जिसकी खोल दे जिसके दिल की आंखें खुली हैं ये वो देख सकते हैं, आसमान से हर वक्त बलाएं उतरती हैं, बलियात उतरती हैं, आफात उतरती हैं, हर वक्त, हर पल, हर लम्हा खैरें उतर रही हैं, हर लम्हा आफतें उतर रही हैं ऊपर से। अब देखना यह है खैर किसके हिस्से में आती है, आफियत किसके हिस्से में आती है और परेशानी और बला किसके हिस्से में आती है। अब मेरी बात को समझिएगा। अब देखना यह है कि कौन सी चीज किसके हिस्से में आती है, कौन सी चीज किसके हिस्से में आती है। अल्लाह पाक चाहे किसी से आफियत ले ले, पीने की, पानी पीने की आफियत ले ले, नेमत है, अल्लाह ले ले उससे, झुकने की आफियत ले ले, बैठने की आफियत ले ले, मीठा खाने की आफियत ले ले, नेमत है अल्लाह पाक की, अल्लाह जिससे चाहे ले ले, जिसको चाहे दे ले, आंख चिपकाने की, कान से सुनने की, चबाने की, जायके को महसूस करने की आफियत और नेमत अल्लाह जिससे चाहे ले ले, जिसको चाहे दे दे, वो उसके अख्तियार में है। बलाएं क्या हैं? मैंने आपसे अर्ज किया सदका बलाओं का रद है। बलाएं क्या हैं? हर पल आसमान से बलाएं उतरती हैं, रहमतें उतरती हैं। बलाएं वहां जाती हैं जो उसके मुस्तहक होते हैं, रहमतें वहां जाती हैं जो उसके मुस्तहक होते हैं। और मेरे दोस्तों, जब इंसान के इर्द गिर्द से आफियतें हट जाती हैं ना, आफियतें हट जाती हैं, फिर इंसान के ऊपर परेशानी और बलाओं के बवाल शुरू हो जाते हैं। सदका, सदका इंसान के घर कोट होता है। कोट, कोट कहते हैं किले की दीवार को, कोट। और दुआएं किसी अल्लाह वाले की, माँ की, बाप की, किसी अल्लाह वाले की, किसी फकीर की दुआएं इंसान के इर्द गिर्द कोट होती हैं, हिफाजत का हिसार होती हैं। और मसनून आमाल, सदका, दुआ और आमाल, सरवर कौनैन सल्लल्लाहु अलैहि वसल्लम ने फरमाए कुरान और हदीस के, उन्हें मसनून चीजें कहते हैं। ये तीन चीजें इंसान के इर्द गिर्द हिफाजत का हिसार हैं, सिक्योरिटी वाल हैं, हिफाजत के लिए कोर्ट हैं, ये हिसार हैं, हिस्न हसीन, ऐसा मजबूत किला जिसको कोई तोड़ ना सके। ये तीन चीजें। अब मैं पहली चीज बयान करता हूं, वो है सदका। हजरत ईसा अलैहिस्सलाम के जमाने में एक शख्स था, परिंदों के बच्चे निकाल के ले जाता था दरख्तों से, घोंसलों से। परिंदों ने जाके शिकवा किया अल्लाह के नबी अलैहिस्सलाम से कि ये शख्स जो है हमारे बच्चे निकाल के ले जाता है, और उन्होंने जाके शिकवा किया। उन्होंने उनको बुलाया, उस शख्स को, अल्लाह के नबी अलैहिस्सलाम ने उस शख्स को बुलाया, उससे कहा देख ऐसा ना कर, इनको अल्लाह पाक ने जिंदगी दी है, माओं के अंदर ममता मोहब्बत है, ये बेचारी परेशान होती हैं तो इनके बच्चे उठा के ले जाता है, तो ऐसा ना कर। उसने वादा कर लिया, वादे के बाद फिर वैसा किया। वो फिर आए, उसे फिर समझाया, वो ना माना, वादा खिलाफ ही करता रहा। इन्होंने अल्लाह के नबी ने अल्लाह जल्ला शान से अर्ज किया, इलाही ऐसा करता है। अल्लाह पाक ने फरमाया ठीक है, हम इससे खुद निमट लेंगे, अगर इसने अब आइंदा ऐसा किया तो इससे खुद निमट लेंगे। अब परिंदों को कह दिया। अब उसने फिर निकाला, उस पर कोई अजाब बला ना आई। अब हैरान, ये क्या, अल्लाह के नबी अलैहिस्सलाम की खिदमत में हाजिर हुए कि या नबी अल्लाह, तो मामला ऐसे हुआ, वक्त के नबी अल्लाह की खिदमत में हाजिर हुए, अर्ज की, तो अजीब बात अब सुनने की है, पर मैं ऐसा होना था, अजाब इलाही मुतवज्जे था और इस पे अजाब उतरता और 100% उतरता, जब ये दरख्त पे चढ़ा हुआ था, इसने रोटी साथ लाया था दोपहर के खाने के लिए, इसने दरख्त के साथ रखी हुई थी, ये उनके घोंसले से, परिंदों के घोंसले से बच्चे निकाल रहा था। एक साहिल आया, एक फकीर आया, उसने कहा भूखा हूं। इसने कहा मेरे पास और तो कुछ नहीं है, नीचे मेरी रोटी पड़ी है, चलो ये खा ले। उसने रोटी खाई, मेरे बंदों को ये खिलाए और मैं आजाद भेजूं, ऐसा मुमकिन नहीं। एक और वाक्य है कि एक शख्स लकड़ियां काट के ले जाता था, लकड़ियां काट के जंगल से लकड़ियां काट से, लेकिन एक नाफरमानी करता था, एक नाफरमानी करता था। उसको रोका नहीं रोका, फिर रोका नहीं रोका, फिर रोका नहीं रोका, वो लकड़ियां काट रहा था ऊपर। एक साहिल आया, उसने उससे सवाल किया, उसने कहा दरख्त के साथ मेरी रोटी बंधी हुई है, ये तो खा ले। और उसके बारे में पेशीन गोई दे दी थी कि ये भी अल्लाह के अजाब से नहीं बच सकेगा। वो लकड़ियां लेके जा रहा था, लोग मुंतजर थे कि आज इसके साथ कोई कहानी होगी। अल्लाह के नबी अलैहिस्सलाम की खिदमत में हाजिर हुए, कुछ नहीं फरमाया। आप गए, आपने फरमाया लकड़ी का गट्ठा उतार नीचे। उस नीचे उतारा तो उसके अंदर एक स्याह सांप था, चुप करके बैठा हुआ था। और उसको अल्लाह ने गोयाई दी कि मैं इस पे मुसल्लत था, आज इस पे मुसल्लत था, लेकिन मैं बांध दिया गया हूं अम्र इलाही से कि इसने सदका किया है और अल्लाह का अजाब कैसे आ सकता है। और उस शख्स को भी नसीहत आ गई, वो पहला परिंदों के घोंसले से बच्चे निकालने वाला और ये लकड़ियां काटने वाला दूसरा लकड़हारा, इन दोनों को नसीहत आई। ऐसे करीम रब के साथ मामला है जो थोड़े से सदके से बड़ा अजाब कर देता है। दूर इलाही, आज के बाद हम तेरी नाफरमानी छोड़ देंगे और जिन चीजों से तू मना करता है इंशाल्लाह आइंदा ऐसा नहीं करेंगे। फिरौन जो था ये असल में खरबूजे बेचता था, जिमीदार नहीं था, ये काश्तकार था। जिमीदार और काश्तकार में फर्क होता है। जिमीदार वो होता है जिसके पास जमीनें हों, रकबे हों, मुरब्बे हों, कुछ कुछ ज्यादा जमीनें हों। काश्तकार वो होता है जो किसी की जमीनें ठेके पे लेके काश्त करे, मजदूरी करे या किसी की यहां मुलाजमत करे, ये काश्तकार था। और खरबूजे जो है ये उगाता था। एक दफा खरबूजे लेके जा रहा था और रास्ते में कोतवाल खड़ा था, उसने कहा इसका महसूल दे, चुंगी महसूल टैक्स। उसने कहा इसका तो कुछ नहीं होता। उसने जबरदस्ती इसके थोड़े से खरबूजे उठा लिए, ले जा। अगले चौराहे पे गया, दूसरे ने मांगा। मंडी तक जाते जाते इसके खरबूजे खत्म हो गए। था बड़ा जहीन तो कहने लगा ये काम तो बड़ा लाजवाब है। जो शहर का मिस्र शहर का बड़ा कब्रिस्तान था उसके दरवाजे पे ये बैठ गया और जो भी मैयत आती कहती इसका महसूल दो, मैं बादशाह की तरफ से मुकर्रर हूं कि कब्रिस्तान की पहले पर्ची कटवाओ। पर्ची तो मैं अपनी तरफ से अर्ज कर रहा हूं, मैं बादशाह की तरफ से जो है मुकर्रर हूं। लोग कहते बादशाह ने मुकर्रर किया, वो पर्ची दे देते। बादशाह का वजीर फौत हुआ, बादशाह भी जनाजे में साथ था। इसने रोक लिया, मैंने कहा ठहर जाओ, क्या है? उसने कहा पर्ची दो। भाई तेरी पर्ची क्या? उसने कहा मुझे बादशाह ने मुकर्रर किया। बादशाह को बुलाया, हुजूर ये आपने मुकर्रर किया? उसने कहा तू कौन है? उसने कहा पकड़ के इसको जेल में ले जा। उसको पकड़ के जेल में ले दिया। बादशाह के ऊपर एक आफत आई, परेशानी आई, तो दुश्मन से मुकाबला हुआ। इसने जेल से मशवरा भेजा, इसने कहा बादशाह को कहो अगर ऐसा कर ले बच जाएगा। अल्लाह पाक का करना हुआ, बादशाह ने वैसा किया, बच गया। बादशाह ने कहा बात तदबीर आदमी लगता है, पहले भी इसने तदबीर की थी। उससे पूछा तूने वो कब्रिस्तान वाली कहानी शुरू क्यों की थी? उसने कहा मैं लूटा गया था। हर जालिम के पीछे कुछ जुल्म होता है। दुनिया की जितनी भी डाकू गुजरे हैं, मौजूदा हैं, उनके पीछे कुछ जुल्म होता है। वो जुल्म उन्हें डाकू बनाता है, वो जुल्म उन्हें चोर बनाता है, वो जुल्म उन्हें कातिल बनाता है। उसे अपने मसाहिब में, यानी अपने काबीना में, मसाहिबीन कहते हैं काबीना को, अपनी काबीना में उसे शामिल कर लिया। اور اس دور میں اللہ پاک نے عمر انسانوں کی بڑی رکھی تھی، چونکہ یہ جنات اس دور کی مخلوق ہیں، اس سے پہلے دور کی مخلوق ہیں، اس لیے اب بھی ان کی عمریں وہی ہیں جو جس دور کی مخلوق، ان کی عمر وہی جو جس دور کی مخلوق، ان کی زبان وہی عبرانی اور سریانی زبان. پھر بادشاہ جب مرنے لگا، اس نے جانشینی سے مقرر کیا اس غلام کو، اس کاشتکار کو، یہ بادشاہ بن گیا. ہمیشہ اصول ہے جس چیز کی اللہ ڈھیل دے دے اس میں آدمی کے اندر تکبر بڑھ جاتا ہے. یہ موت ایک نعمت ہے، آج ایک بات یاد رکھیے گا. بعض اوقات انسان غربت سے قسمہ پوشی، قسمہ پوشی سے پھر سفید پوشی، پھر سفید پوشی سے کچھ خوشحالی، پھر خوشحالی سے پھر مالداری، مالداری سے دولت مندی، اور دولت مندی سے پھر انسان اپنے عروج پہ پہنچتا ہے، پھر وہ رب کو بھول جاتا ہے، مخلوق خدا کو بھول جاتا ہے. اس کے بول، اس کی چال، اس کے انداز میں بہت فرق آ جاتا ہے. پھر اللہ پاک کہتا ہے کہیں اپنی زیادہ آنکھ برباد نہ کر دے. پھر اللہ یا تو اس کو غربت دے دیتا ہے یا اس کو موت دے دیتا ہے. آج میری دو باتیں یاد رکھیے گا، کہیں اپنی آخرت زیادہ برباد نہ کر بیٹھے، میرا رب اسے موت دے دیتا ہے. پھر اپنی ادھوری کہانیاں چھوڑ کے اس زندگی سے رخصت ہو جاتا ہے. فرعون کی عمر زیادہ، اقتدار زیادہ، اور پھر اللہ پاک نے ایک اور بندے کے ساتھ معاملہ رکھا ہے. یہ باتیں میری سمجھتے چلے جائیے گا، یہ چھوٹے چھوٹے موتی ہیں جو باتوں کے اندر سے نکلتے ہیں، ان کو یاد رکھا کریے گا. بیماری بھی اللہ کی طرف سے نعمت ہے، عافیت ہے، جو بندے کو رب کے قریب کرتی ہے. اور ایک بات یاد رکھیے گا، بعض اوقات بندہ اللہ پاک جل شانہ کی ذات عالی کے قریب نہیں آتا، نہیں آنا چاہتا، پھر اللہ اسے مصائب کے رسوں سے، مصائب کے رسوں سے، مصائب کی زنجیروں سے، یعنی مشکلات کی زنجیروں سے، بیماریاں، پریشانیاں، مشکلات، ان زنجیروں سے باندھ کے اللہ پاک پھر بندے کو اپنے قریب لاتے ہیں. ان زنجیروں سے باندھ کے پھر اللہ پاک بندے کو اپنے قریب لاتے ہیں، اور پھر بندہ اللہ کے قرب میں آتا ہے، اللہ پاک جل شانہ کے قرب میں آتا ہے. سلطان محمود غزنوی کہنے لگا، میں کبھی حضرت شیخ ابو الحسن فرقانی رحمۃ اللہ علیہ کی بیعت نہ کرتا اور ان کے قرب میں نہ آتا اگر میرے اوپر بر صغیر پہلی دفعہ اگر فتح ہو جاتا ہندوستان، میں کبھی بھی شیخ ابو الحسن خرقانی کی خدمت میں قدموں میں آتا ہی نہ. وہ تو میں نے 16 حملے کیے، فتح نہیں ہو رہا تھا، تو پتا چلا کہ فوجوں سے فتح نہیں ہوتی ہیں، پتا چلا فوجوں سے فتح نہیں ہوتی. وہ ایک دعا کا کوٹ بھی ہوتا ہے جو پیچھے انسان کے چلتا ہے، اور یہ میں حقیقت عرض کر رہا ہوں. بعض لوگوں کے پیچھے دعائیں چلتی ہیں کسی فقیر کی، کسی اللہ والے کی، اور جب وہ دعائیں ہٹ جاتی ہیں نا، وہ کنیکشن ٹوٹ جاتے ہیں، انسان کو بہت نقصان پہنچتا ہے، وہ ہواؤں کے اندر لڑکھڑاتا ہوا کٹی پتنگ بن جاتا ہے. پھر سلطان محمود غزنوی رحمۃ اللہ علیہ، پھر اس نے جو ہے پھر ایک اللہ والے کی پھر اللہ والے کی جو ہے دعاؤں کو ساتھ لیا، ان کا تعلق ساتھ لیا. تو میں عرض یہ کر رہا تھا کہ فرعون کو جو ہے بہت چھوٹ ملی، بیماری اس کے پاس نہیں، مال اس کے پاس ہے، غربت اس کے پاس نہیں، اقتدار اس کے پاس ہے، سدا جوانی اس کے پاس ہے، سدا تمنگری اس کے پاس ہے، سدا بہار نظام سارا اس کے پاس ہے. یہ اپنے آپ کو کچھ سمجھ بیٹھا، اتنا سمجھ بیٹھا کہ خود خدائی کا دعویٰ کر دیا، اور اس کریم کا نظام دیکھیں کہ اس کے دسترخوان پہ روزانہ ہزاروں آدمی کھانا کھاتے تھے. عذاب الہی متوجہ ہوتا، اللہ پاک سے عرض کرتا، الہی اجازت دے، فرمایا میرے بندے اس کے دسترخوان سے کھاتے ہیں، اس کا صدقہ خیرات چلتا ہے، میں کیسے اس کو عذاب دیتا ہوں. پھر جب اس کی سرکشی انتہا پہ پہنچی، پھر اللہ پاک کا نظام حرکت میں آیا، اور وہ نظام بھی نظام کے تحت حرکت میں آیا. اس نے اپنا ایک وزیر مقرر کیا، مالیات کا وزیر، وزیر خزانہ حامان کو. جب وہ وزیر آیا تو اس وزیر نے آ کے اس کی معیشت، اس کی اکنامکس کا نظام اپنے ہاتھ میں رکھا، उसने पेशीन गोई की इतनी हजार गायें, इतने हजार जानवर, आपके रोजाना इतनी गंदम की बोरियां सैकड़ों हजारों, और ये निजाम चलता है और इतना दस्तरखान आपका लंबा चौड़ा हजारों आदमी खाते हैं, अगर ये इतना अरसा चलता रहा तो हजरत आप कंगाल हो जाएंगे, जबकि ये सदियों से कंगाल नहीं हुआ था। मेरे हजरत रहमतुल्लाह अलैह ने मुझे एक गुथली दी, गुथली जानते हैं थैली कपड़े की, और फरमाया इसमें पैसे रखना कभी गिनना ना। हाँ अभी मेरी जेब में थैली होती है कपड़े की, और मैं इसमें पैसे रखना कभी गिनना ना, बस सूरत कौसर पढ़ के दम करते रहना निकालते रहना, सूरत कुरैश पढ़ के दम करते रहना निकालते रहना, और बिस्मिल्लाह के पढ़ते रहना निकालते रहना, अल्लाह पाक सदा इसको हरा भरा रखेगा। उसने हिसाब किया हमान ने, उसने किया हिसाब, और उसने हिसाब करते करते इसको मौत दिखाई। उसने कहा तू तो कंगाल हो जाएगा, तही दस्त तो तही दामन हो जाएगा, फकीर हो जाएगा, लिहाजा कुछ हिसाब से चल, कुछ होश से चल, जोश से न चल। सदियों से तो ये जोश से चल रहा था, उसने इसको होश दिलाया। बस जब होश में आया ना, बस इसका दस्तरखान मुख्तसर होता गया, होता गया, होता गया, होता गया, और जिस दिन इस पे अजाब इलाही टूटा, बहरे कुलजम में अल्लाह पाक ने इसको इसकी तकरीबन 18 लाख फौजों को, 18 लाख, बाद रिवायत में 14 लाख कौम बेश, लाखों फौजियों इसकी इसके साथ जो गर्क हुई है ना, उस दिन इसके दस्तरखान पे एक आदमी भी नहीं था। सदका ने इसको इतनी बड़ी सरकशी के बावजूद कि इसने खुदाई का दावा किया, सदका ने और लंगर ने इसको इसको बचाए रखा। हजरत मूसा अलैहिस्सलाम की खिदमत में एक बंदा आया, कहने लगा हजरत फकर फाका और गुरबत और तंग दस्ती ने मार दिया है, अल्लाह पाक से कहे जो मौत तक रिस्क देना है ना वो सारा इकट्ठा दे दे, दो चार दिन खुशी से गुजार ले, सौखे गुजार ले, फिर देखी जाएगी। अल्लाह भी बड़ा करीम है, अल्लाह जल्ला शान होने उनकी दुआ कबूल कर ली। वो जो मौत तक तो उनका रिस्क मिलना था ना, मिलना तो थोड़ा थोड़ा करके था, अल्लाह जल्ला शान उन्हें सारा इकट्ठा दे दिया। अब जब इकट्ठा दे दिया, मूसा अलैहिस्सलाम उनको इकट्ठा रिस्क दिला के तशरीफ ले गए, चले गए। कई अरसे के बाद, कई सालों के बाद वापस आए, वो ख्याल आया कि यहाँ एक आदमी मिला था बेचारा मिस्कीन, उसका हाल तो पूछे, उसका क्या बना, वो तो सारा उसने इकट्ठा खा लिया था, अब क्या बनेगा। अब जाके देखा तो वो तो महल बना हुआ था और उसके लंगर चल रहे थे और लाइनें लगी हुई थी। उसने कहा यहाँ कोई आदमी रहता है, उसने कहा वो बैठा हुआ है। उससे पूछा, वो खड़ा हुआ, इज्जत और इकराम किया अल्लाह के नबी अलैहिस्सलाम का, और हजरत आपकी बरकत से अल्लाह ने ये दिया। उसने कहा तेरा तो रिस्क इकट्ठा मिल चुका था तुझे। उसने कहा कहानी तो वही थी, बात तो वही थी, फिर क्या था। फिर इन्होंने अल्लाह पाक की तरफ रुजू किया, कलीमुल्लाह थे ना, इनको असल में कोई ऐसा डायरेक्ट टाइलिंग का निज़ाम मिला हुआ था, हजरत मूसा कलीमुल्लाह को उसी वक्त जो है ऐसा खास नंबर मिला हुआ था। और आज आपको एक चीज़ बता दूँ, ज़िम्न नाज़ करता चलूँ, उस दौर के नबी को मिला था, मेरे आका कमली वाले की बरकत से हमें हर वक्त मिला हुआ है। हाँ, हजूर सरवरे कौनैन सल्लम की बरकत से, हजूर सरवरे कौनैन सल्लम की बरकत से। मैं अक्सर एक लफ्ज़ कहता हूँ सरवरे कौनैन, कभी इस लफ्ज़ भी गौर कीजिएगा। माँ जब किसी बच्चे से मोहब्बत करती है ना, उसको नाम से नहीं पुकारती, मेरा मक्खन, मेरा पेड़ा, मेरी शायद, मेरा गुप्पा, पता नहीं क्या कुछ लफ्ज उसको कहते रहती है, क्या कहते हैं, क्या कहते हैं, नाम तो कोई और ही होता है। मेरे आका सरवरे कौनैन सल्लल्लाहु अलैहि वसल्लम को मेरे रब ने भी फरमाया कभी ताहा, कभी यासीन, कभी वज़ुहा, कभी वल्लैल। मोहब्बत के अंदाज देखें, कभी यासीन, ये मोहब्बत के अंदाज हैं। वारफाना अला का जिक्रक, ये मोहब्बत के अंदाज हैं। अलम नशरा अला का सदरक। तो क्या अर्ज कर रहा था बात,
मिला हमें मिला
हाँ। یا اللہ یہ کیوں ملا؟ آپ نے تو اس کو اکٹھا رسک دے دیا تھا. اللہ پاک نے فرمایا موسیٰ ہم نے دے دیا تھا, اس کے پاس جب بچانا تو اس نے ہمارے بندوں کو دے دیا, اور میں بندوں پہ کریمی کرتا ہوں, جو میرے بندوں کے ساتھ کریمی کرتا ہے میری کریمی اس کے ساتھ بڑھ جاتی ہے. موسیٰ میرے بندوں کو یہ دے اور میں رسک کم کر دوں, میں نے تو اس کی نسلوں کے لیے فیصلے کر لیے ہیں. اس سے آگے پوچھا کیا ہوا, اس نے کہا ہم نے کھا پی لیا سارا خوب جی بھر کے, یہ کھایا فلاں جو بھی کھایا ہوگا کہ بس کھا لیں. اس نے کہا بیوی کہنے لگی یہ بچ گیا ہے, اور میں نے کہا اللہ کے بندے ہیں ان کو دے دیتے ہیں, ہم نے تو جی بھر کے کھا لیا نا, اپنی ساری زندگی کا رسک جو کرنا تھا کر لیا, گزارا پورا کر لیا, اب جو بندے ہیں اللہ کے ان کو دے دیتے ہیں. ہاں, اور کہنے لگے ہم نے لوگوں کو بلا کے ان کو کھلا دیا, پھر کریم نے اور دے دیا, ہم نے خود کھایا لوگوں کو کھلا دیا, پھر کریم نے اور دے دیا, پھر کھلایا کھلا دیا, وہ نظام بڑھتا رہا, ایک سے دس, دس سے پھر ستر بنا. جب ستر پہ گھڑی پہنچتی ہے نا تو ستر کے ہاں ستر نہیں ہوتا, ستر بے شمار کے معنی میں آتا ہے عربی میں, ستر بے شمار کے معنی میں آتا ہے. پھر یضاعف لمن یشاء, اور پھر واسع علیم, وہ ایسا وسعت والا ہے کہ وہ اپنی وسعت کو خود جانتا ہے, بس ختم. وہ کیسا ہے, کتنا وسیع ہے, وہ اپنی وسعت کو خود جانتا ہے. کہ وہ بیمار تھا, کہیں سے شہد نہیں مل رہی تھی, وہ شہد بادشاہ کے ہاں لینے گیا, اس نے تھوڑا سا مانگا اور بادشاہ نے مشکیزہ اٹھا کے دے دیا, اس نے کہا یہ میری ضرورت نہیں, اس نے کہا تو نے اپنی حیثیت کے مطابق مانگا, میں نے اپنی حیثیت کے مطابق دیا. اور کریم کی حیثیت تو وہ ہے, تو میں تین چیزیں میں نے عرض کی ہیں اپنی ابتدائی بات میں, انسان کے ارد گرد بلیات, آفات, پریشانیاں, مشکلات ہیں, ہر وقت آسمان سے آفات اور بلیات اترتی ہیں, ان آفات اور بلیات کو تین چیزیں روکتی ہیں, ایک دعا اپنی, کسی فقیر کی, کسی اللہ والے کی, والدین کی, ایک دعا, دوسرا صدقہ, اور تیسرا مسنون اعمال. یہ تین چیزیں میں آپ کی خدمت میں عرض کر رہا ہوں, اور ان تین چیزوں پہ آپ طرف توجہ فرمائیں گے. اور اس وقت میں بات آپ کی خدمت میں یاد کر رہا ہوں صدقہ کے بارے میں عرض کر رہا ہوں. ملتان کے قریب شجاع آباد ہے, ایک غریب آدمی تھا, 300 کے دو قتل میں مقدمے میں گرفتار ہو گیا, اور ناحق تھا, بوڑھی ماں تھی, اور تھے کوئی نہیں, وہ میری نانی اماں ہیں, اللہ ان کو ہمارے اوپر سایہ باقی رکھے, 1910 کی پیدائش ہے, تو میں نانی ماں ایک دفعہ فرمانے لگی, کہنے لگی پتر جلے بندہ غریب تھی نے چچڑی چھوڑ دینے, چچڑ جانتے ہیں وہ جو جانوروں کو لگے وہ ہوتے ہیں, ہیں کہہ رہے وہ بھی چھوڑ جاتے ہیں. وہاں تو ان کی صحیح ہے, بڑھاپے کی باتیں ہیں, بڑی تجربے میں ہوتی ہیں. تو شجاع آباد کے قریب, شجاع آباد میں ایک آدمی 302 میں آخر کار اس کو تختہ دار کا فیصلہ ہو گیا, آخری ملاقات کے لیے ماں گئی بوڑھی, اور ملاقات کرنے گئی, ماں ملاقات کرنے گئی, تو ماں نے پوچھا بیٹا تیری کوئی وصیت, وہ کہنے لگا اماں ایک, جسے ہم مچھی کہتے ہیں نا, مچھی گائے, ایک بچڑی جو ہے وہ میری ہے اور میں نے تیار کی ہے, گائے کے دودھ پئیں گے, اگر آپ کا دل چاہے تو میرے لیے صدقہ کر دیں, ذبح کر کے لوگوں میں تقسیم کر دیں, اب نہیں نہ رہا تو کیا نظام رہا. اس نے کہا ٹھیک ہے, اور اس نے ایسا کر دیا. یہ دیکھنے والوں نے اس شخص کو دیکھا ہے, یہ میں چشم دید واقعہ عرض کر رہا ہوں. میرے آقا کملی والے سرور کونین سسنم کا فرمان ایسے نہیں ہے کہ صدقہ بلاؤں کو رد کرتا ہے, اللہ کی قسم ساری کائنات کا نظام ٹل سکتا ہے, میرے کملے والی کا فرمان کبھی جھوٹا نہیں ہو سکتا, نہیں ہو سکتا. मेरी अकल में खोट है, मेरी समझ में खोट है, कमली वाले के नाम में और फरमान में खोट नहीं हो सकता। इसलिए मैंने अभी अर्ज की है कि मैं अक्सर सरवरे कौनैन सल्लम अर्ज करता हूँ, कभी इस लफ्ज पे गौर कीजिएगा। और फिर इसकी मिसाल मैंने वज़ुहा दी है, वल्लैल दी है, और मेरे अल्लाह ने अपने हबीब को किन किन प्यारे लफ्जों से पुकारा है, मैंने इसकी आपको मिसाल दी है। अब उसको सुबह तख्तेदार पे चढ़ाया, मुकर्ररा वक्त के बाद देखा तो वो जिंदा था। उसको हस्पताल में दाखिल किया, हस्पताल में दाखिल करने के बाद इलाज वगैरह कुछ, जब होश में आया उसकी गर्दन खिंच चुकी थी, और बाद में वो बड़ी गर्दन वाला मशहूर हो गया, गर्दन उसकी लंबी हो गई थी। तो उसने कहा जब मेरे गले में रस्सा डाला और मेरे पाँव के नीचे से तख्ता निकला तो मेरी गर्दन खींचती चली गई, दम घुटता चला गया, और अन करीब कि मेरी गर्दन का मोहरा टूट जाता, हराम मगज टूट जाता जिससे मौत वाकई होती है, मेरे पाँव के नीचे वो मेरी जो बछड़ी थी ना उसके सींग आ गए, वो टेढ़े सींग थे ना यूं, मेरे दोनों पाँव उसके सींगों पे टिक गए, यूं ठहर गए, और मैं उसी सहारे पे खड़ा रहा, उसी सहारे पे खड़ा रहा। वो मुकर्ररा वक्त जो भी होता है, क्या यह हकीकत हो सकती है? मेरे मोहतरम दोस्तों, मैं तीन बातें आपसे अर्ज कर रहा हूं, फिर दोहरा रहा हूं बार बार की बात को, आपको मजमून के समझने में आसानी हो, कि हर वक्त आफात और बलियात हैं, रहमतें भी उतर रही हैं, बलाएं भी उतर रही हैं, जिनके किस्मत में बलाएं हैं, जिनकी मुकद्दर में हिस्से में बलाएं हैं वहां बलाएं जाती हैं, जिनकी मुकद्दर में रहमतें हैं वहां रहमतें जाती हैं, और वो उनको टलवाने के लिए तीन चीजें हैं, पहली चीज सदका, दूसरी चीज दुआ, और तीसरी चीज किसी अल्लाह वाले या किसी फकीर की या माँ बाप की दुआ, और तीसरी चीज है मसनून आमाल सरवरे कौनैन सल्लल्लाहु अलैहि वसल्लम। ये तीन चीजें उन आफात को टलवा देती हैं, ये तीन चीजें। फरमाया शैतान एक शख्स फासिक और फाजिर है, गुनहगार है, लेकिन सखी है, उससे डरता है, और एक शख्स आबिद है लेकिन बखील है, उससे नहीं डरता। मैं इंसान बाज़ औक़ात कोई बोर ऐसा मुंह से निकाल देता है, अल्लाह की नाफरमानी को मोल ले लेता है, कोई अमल ऐसा कर लेता है, अल्लाह की नाफरमानी को अपने जिम्मे ले लेता है, कोई काम ऐसा कर लेता है, फिर उसका सदका, उसका खैरात, उसका किसी गरीब और मुस्तहिक को दिया हुआ काम आ जाता है, और यहाँ तक के फरमाया खजूर के दरख्तों से नीचे अजाब आ चुका होता है, अल्लाह वो टाल देता है। आपने एक मुहावरा आमतौर पर नहीं सुना, अमूमन एक लफ्ज सुना हो कि जो कोई हाथ का दिया हुआ काम आ गया, वरना तो बस है, ऐसे नहीं है, ये हकीकत है। बाज लोगों ने लिल्लाह इखलास की खातिर अभी गुज़िश्ता रमजान में किसी को इफ्तारियां करा दी होंगी, उनके पेश नजर अल्लाह की रजा होगी, इफ्तार पार्टियां की मुरवजा मुकाबलेबाजी नहीं होगी, इफ्तार पार्टियों में 90% खुद बेरोजगार होते हैं, 99% फर्ज नमाज भी गई और सब कुछ गया, उनको अल्लाह जल्ला शान उन्हें कितना अता फरमाया होगा। इखलास लिल्लाह, लिल्लाहियत, अल्हुब्बु लिल्लाह, अल्लाह की मोहब्बत के लिए और अल्लाह के लिए मोहब्बत करते हुए, कि उनकी मखलूक के साथ मोहब्बत सिर्फ अल्लाह के लिए है, मैं इसलिए खिला रहा हूं, मैं इसलिए खिला रहा हूं। मेरे मोहतरम दोस्तों, इस जिंदगी के अंदर अल्लाह जल्ला शान होने खुशकिस्मत शख्स वो है जिसको माल दिया और फिर उसने अल्लाह की मखलूक के लिए, अल्लाह के लिए खर्च किया, और जिसके पास नहीं है वो परेशान ना हो, वो परेशान ना हो। आपको एक अजीब बात बताऊं, ये अता कर देना ना, अता कर देना, ये अल्लाह की यहाँ बड़ी अजीब चीज़ है। मैं तफसीर में कसीर में पढ़ रहा था, अजीब बात पढ़ रहा था, हैरान हूँ। और मैं क़यामत के दिन अल्लाह जल्ला शानहू एक ज़ालिम और मज़लूम का फैसला फरमाएंगे, एक ज़ालिम आएगा, इलाही اس نے مجھ پہ ظلم کیا، آج کے دن بدلہ دیا جائے۔ اب مظلوم کہے گا، اور ظالم سے اللہ پاک جل شانہ فرمائیں گے کہ اس کا بدلہ دے، وہ کہے گا میرے پاس نیکیاں نہیں ہیں، تھیں تو ختم ہو گئیں۔ اللہ پاک سے مظلوم عرض کرے گا، الہی میرے گناہوں کا بوجھ اس پہ ڈال دیا جائے، اور اس کے گناہوں کا بوجھ اس پہ ڈال دیا جائے۔ پھر اللہ پاک جنت کو سامنے کرے گا مظلوم کے، جنت کے محلات سونے اور چاندی کے، زمرد اور یاقوت کے، مرجان کے، اور ہیرے اور چاندی، اور نہریں شہد کی، پانی کی، شراب طہورہ کی، اللہ جل شانہ دودھ کی، یہ ساری نعمتیں سامنے کرے گا۔ اللہ پاک جب ساری یہ نعمتیں سامنے آئیں گی نا اللہ پاک کے امر سے، تو بندہ کہے گا یا اللہ یہ کس کے حصے میں آ سکتی ہیں، یہ کس کی حصے کی ہیں؟ اللہ پاک فرمائے گا، مفہوم عرض کر رہا ہوں، یہ ہر شخص لے سکتا ہے، تو بھی لے سکتا ہے۔ یا اللہ میں بھی لے سکتا ہوں، یا اللہ کیسے لے سکتا ہوں؟ فرمایا اگر اس کو معاف کر دیتا۔ عجیب بات ہے، اب وہ نیکیاں لے اس لیے رہا تھا اس جنت کو لینے کے لیے، اب پتہ نہیں اس کا درازو پورا ہوتا نہ ہوتا، وہ کہے گا یا اللہ میں نے اس کو معاف کیا، میں نے اس کو معاف کیا۔ اب اللہ جل شانہ نے اس کی معافی کی وجہ سے اللہ پاک فرمائیں گے، لیکن ایسا کر، اس کا اور اس کا دونوں کا ہاتھ پکڑ، اور دونوں کا ہاتھ پکڑ کے تم جنت میں دونوں چلے جاؤ۔ احسان کرنا، قیامت کے دن ہوگا ایک شخص کے پاس ایک نیکی کم ہوگا، سارے جہان کے پاس پھرے گا، امہ و ابی و صاحبتہ و بنی، سارا جہان کے پاس جائے گا، کوئی ایک نیکی نہیں دے گا، ایک شخص کے پاس صرف ہوگی بھی ایک نیکی۔ اب وہ کہے گا میری ایک نیکی کیا کام آئے گی؟ اب یہ ڈھونڈا ڈھانڈتا بیچارہ اس کے پاس پہنچ جائے گا، وہ کہے گا میرے پاس تو ایک ہی نیکی ہے، اگر تیرا ہی کام ہو جاتا ہے تو لے جا۔ اب یہ خوشی خوشی ایک نیکی اللہ جل شانہ کی بارگاہ میں حاضر ہوگا، یا اللہ میرا کام پورا ہو گیا، بیلنس ہو گیا۔ اللہ پاک فرمائیں گے، مفہوم ہے باوجود جاننے کے، آپ ساری کائنات کا علم رکھنے والے ہیں، اللہ پاک فرمائیں گے یہ تجھے آج تیرے اوپر کس نے احسان کیا، اس کو بلا کے لے گا، اب یہ اس کو بلا کے لے آئے گا، تو اللہ پاک فرمائیں گے مجھ سے زیادہ کریم اور سخی بنتا ہے اس شخص کو جس نے نیکی کا احسان کیا، اس سے فرمائیں گے مجھ سے زیادہ کریم اور سخی بنتا ہے، تو نے اس پہ احسان کیا، میں نے تجھ پہ احسان کیا، جاؤ تم دونوں جنت میں چلے جاؤ۔ جب انسان صدقہ کرتا ہے، اب وہ بات جو میں نے پہلے عرض کی تھی سمجھانے کے لیے کہ انسان کے ارد گرد حفاظت کے فرشتے ہوتے ہیں، بلیات اور آفات سے اس کو روکتے ہیں، ورنہ تو یہ بلائیں اس کے ٹکڑے ٹکڑے کر دیں، اور صرف آنکھ کی حفاظت کے لیے اللہ جل شانہ نے 9 فرشتے رکھے ہیں۔ جب انسان صدقہ کرتا ہے تو یہ حفاظت کے حصار کا نظام بڑھ جاتا ہے، جس کو میں نے پہلے عرض کیا ہے کہ خصوصی گارڈ، خصوصی سیکیورٹی اللہ پاک لگا دیتے ہیں اس کے، اور پھر اللہ پاک اس کے لیے پریشانیاں اور مشکلات دور فرما دیتے ہیں جب صدقہ کرتا ہے، اور ایسا جس میں کامل اخلاص ہو۔ اخلاص ایک ایسی چیز ہے جو ملتی بڑی دیر سے ہے اور چھنتی بڑی جلدی ہے، ایسی چیز ہے، یعنی آدمی بظاہر مخلص بیٹھا ہے، اس کے اندر اخلاص چھن چکا ہے، پتہ ہی نہیں ہے۔ ہر میں اخلاص کا معاملہ بندے اور خالق کے ساتھ ہے، اخلاق کا معاملہ بندے اور بندے کے ساتھ ہے، اس کا پتہ چل جاتا ہے، اخلاص کا پتہ نہیں چلتا۔ اللہ کی رضا کے لیے یا اللہ تو راضی ہو جا، یا اللہ تو راضی ہو جا، تیرے پاس اگر ایک روپیہ ہے اللہ کی رضا کے لیے وہ دے، اس کو حقیر نہ سمجھ، اللہ جل شانہ کے ہاں وہ کروڑ سے زیادہ قیمتی ہے، اگر تیرے اندر اخلاص ہے، اپنی استطاعت کے مطابق، اپنی حیثیت کے مطابق۔ خوش قسمت وہ ہیں، پھر اگلے، ایک ہے صدقہ، ایک ہے صدقہ جاریہ۔ ام عائشہ صدیقہ رضی اللہ تعالی عنہ کی ایک روایت ہے، سرور کونین صلی اللہ علیہ وسلم نے فرمایا، کچھ لوگ ایسے ہوں گے جب ان کو دفن کیا جائے گا وہ جہنمی ہوں گے، اور جب قیامت کے دن اٹھیں گے جنتی ہوں گے۔ عرض کیا یا رسول اللہ صلی اللہ علیہ وسلم، وہ کیسے؟ سرور کونین صلی اللہ علیہ وسلم نے فرمایا، مفہوم ہے وہ ایسے کہ وہ بعض ایسے صدقات جاریہ چھوڑ کے جائیں گے، کوئی وقف چیز کر کے جائیں گے، کوئی اللہ کے لیے ایسی جگہ چھوڑ کے جائیں گے، کوئی ایسا کام کر کے جائیں گے، فرمایا کہ ایسے صدقات جاریہ چھوڑ کے جائیں گے، وہ صدقات جاریہ کا اجر انہیں ملنا شروع ہو جائے گا. اب ملتے 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 ان کی نیکیاں بڑھتی جائیں گی، گناہوں کا ترازو ہلکا ہوتا جائے گا، نیکیوں کا ترازو بڑھتا جائے گا، بھرتا جائے گا، وہ ہلکا ہو جائے گا، وہ بھر جائے گا، وہ ہلکا ہو جائے گا، بڑھتے بڑھتے. اور جب یہ قیامت کے دن اٹھیں گے، اللہ پاک ان کو ان کی نیکیوں کے ترازو بڑھنے کی وجہ سے معاف فرما دیں کہ ان کو جنت میں شامل کر دیں. میرے دوستو، زندگی کے اسباب مختصر ہیں، اللہ نے نظام مختصر رکھا ہے. اور پھر عجیب بات یہ ہے، حضرت زبیر رضی اللہ تعالیٰ عنہ کی وہ روایت کہ تو روک کے نہ رکھ، اللہ روک کے نہیں رکھے گا، تو باندھ باندھ کے نہ رکھ، میرا رب باندھ باندھ کے نہیں رکھے گا، تو گن گن کے نہ دے، اللہ گن گن کے نہیں دے گا، تو ہاتھ نہ تھام، تیرا اللہ پاک بھی ہاتھ تھام کے تو وہ سب سے دے. وہ کتنا خوش قسمت انسان ہے جو اللہ جل شانہ کے خزانوں پہ نظر رکھتے ہوئے. اور یاد رکھیے گا، یہ صدقہ صدقہ اللہ کے اوپر یقین کیے بغیر کوئی نہیں کر سکتا، یہ اس کے خزانوں پہ پہلے یقین کرنا پڑتا ہے، اندھا ہو کے پہلے یقین کرنا پڑتا ہے. کیونکہ یاد رکھنا، ایک دفعہ میں نے آپ کی خدمت میں عرض کیا تھا، کوئی آپ سے اگر پوچھے ایمان کی دو لفظی تعریف بتائیں. ایمان کسے کہتے ہیں؟ ٹرین جا رہی ہے اور اس کی رفتار تیز ہو رہی ہے، یہ ساتھ دوڑ رہا ہے، اب آخری ہے کہ بس اب یہ گاڑی ہاتھ سے نکل جائے گی. اب اس سے کھڑکی سے پوچھیں ایمان کی تعریف کیا ہے، اور ایمان جو میرے آقا سرور کونین صلی اللہ علیہ وسلم نے 23 سال جس پہ محنت کی، اور سارے انبیاء کرام علیہ السلام کی زندگیاں ایمان پہ گزری، اور وہ ایمان دو لفظوں میں کیسے سمجھا سکتا ہے؟ تو دو لفظوں میں اگر وہ ایمان سمجھانا چاہے، وہ یہ ہے کہ غیب کا اقرار اور مشاہدے کا انکار، اس کا نام ایمان ہے. غیب کا اقرار، جنت ہے ہے، جہنم ہے ہے، میرا رب ہے ہے، فرشتے کائنات نظام میرا رب، اس کا ساری اللہ پاک کی طاقت قوت، یہ ساری چیزیں ہیں. پھر اللہ کے جو وعدے ہیں، اللہ پاک کے جو وعدے ہیں، جنت ثواب اور جو وعید ہے عذاب، یہ ساری چیزیں، اس کا نام ہے غیب. غیب کا اقرار اور مشاہدے کا انکار. مشاہدہ کہتا ہے کہ 100 میں سے 250 روپے جا رہے، غیب کہتا ہے نہیں بڑھ رہے. آپ سمجھ گئے؟ زکات کے نے 100 میں سے 250 روپے جا رہے، مشاہدہ تو کہتا ہے کم ہو رہے مال، مشاہدہ کہہ رہا ہے مال کم ہو رہا رب کو دینے سے، اور غیب کہتا ہے بڑھ رہا. اس لیے عرض کر رہا ہوں، کوئی بھی شخص صدقات بغیر یقین کی اللہ کی ذات پہ کر نہیں سکتا. اور جس کے دل میں اللہ کی ذات عالی کا طاقت ہے، یقین ہے کامل، یہ اسی کا تھا اسی کو لوٹا رہا ہوں، اس پہ احسان کون سا کیا میں نے، چاہے دروازے بند کر دیں. میرے پاس ٹیلی فون آیا، کل پرسوں کی بات ہے، میرا اتنا بڑا کاروبار تھا، اتنے ملازم تھے، ایسا تھا ایسا تھا، پھر میں امریکہ چلا گیا، پھر میں انگلینڈ چلا گیا، پھر میں دبئی چلا گیا، پھر میں نے وہاں کاروبار شروع کر لیا، بڑھتا گیا بڑھتا گیا. اب صورتحال یہ ہے، اتنی بیٹیاں اور بیٹیاں جوان ہو گئی ہیں، ایک دم جو ایک نظام سارا ہٹا ہے، اب تو روٹی کو تنگ ہو رہا ہوں. جو دینا جانتا ہے وہ لینا جانتا ہے، خوب جانتا ہے، تو تھا ہی اسی کا، میں نے کون سا احسان کیا؟ ایک پل میں چاہے لے لے، بیماری کے سامنے لے لے. کل کی بات ہے میرے پاس ایک صاحب آئے، جی وہ ہم پریشان ہیں، ہمارا اچھا خاصا کاروبار تھا، یہ بچہ ساتھ ہے، اس بچے پہ اتنا لگ گیا کہ ہم کنگال ہو گئے. میں نے کہا کیا ہوا بچے کو؟ کہنے لگے بس اس کو نمونیا ہو گیا. پھر اس طرح کرتے کرتے اتنے لاکھ روپے اس بچے پہ لگ گئے، اور پھر اس پہ لگ گئے. ایسے کرتے کرتے میرا سب کچھ ختم ہو گیا، ایک پل میں چاہے بچے کو. آج ایک صاحب میرے پاس آئے، کہنے لگے بچے کا میں علاج کرانے آیا ہوں، اس کے دونوں گردے فیل ہو گئے ہیں، 13 سال کا میرا بچہ ہے. سولو پارک میں گیا، وہاں گیا پانی میں 5 گھنٹے نہاتا رہا، پھر نمونیا ہو گیا. پھر اس طرح پھر تکلیف بڑھتے بڑھتے ہم جب گئے تو اس کا کریٹینن، اس کا یوریا، اس کا پوٹاشیم، اس کی یہ چیزیں چیک کی، وہ تو کہہ رہی ہے تو ہے. فوراً انہوں نے اس کے بچے کا ڈائلسس کیا، اب اس کے 10 دفعہ ڈائلسس ہو چکے ہیں. اب میں پریشان ہوں کیا کروں. کہنے لگے ایسے خون چیک کرانے گیا تھا کسی کو خون دینے کے لیے، بس ایسے میں ہسپتال میں گیا تھا، وہ تو کینسر نکل آیا. جو دینا جانتا ہے وہ لینا خوب جانتا ہے. तूने कौन सा एहसान किया। लेकिन एक बात बता दूं जो बार बार इसरार कर रहा हूं, ये अल्लाह को देना यकीन के बगैर नहीं हो सकता, वरना हाथ कांपता है। खुशकिस्मत इंसान वो है, हदीस के हवाले से मफहूम अर्ज कर रहा हूं, सेहत भी है, जिंदगी की जवानी भी है, आफियत भी है, फिर दे रहा। वरना बुढ़ापे में मायूस होकर हर कोई देता है, फिर अब कुछ रहा नहीं ना, अब कुछ रहा नहीं तो पीरों के लिए क्या छोड़ जाऊं, ये दे दो उधर मस्जिद में फलां वक्त है, इमारत बिल्डिंग इसके लिए, फलां के लिए। खुशकिस्मत इंसान है, सेहत भी है, अभी जीने की कुछ उम्मीद भी है ना, जवानी है, क्योंकि मरेगा तो बूढ़ा होके। असबाब के एतबार से अर्ज कर रहा हूं, वरना तो कब्रें छोटी भी होती हैं, बड़ी भी होती हैं। इसने तो ये सोचा है। मैं ट्रेन में सफर कर रहा था, वो लोअर एसी की एकदम ना बिजली फेल हो गई, और लोअर एसी की ट्रेन जो है इधर एक दरवाजा होता है, इधर एक दरवाजा होता है, बाकी सारा बंद होता है। अब वो एकदम दम घुट गया, लोग बेचारे बाहर निकले, एक बंदे का जवान का दम घुटा, वो साथ वो संदूक पड़ा होता है, वो टिकट कलेक्टर का ना संदूक पड़े होते हैं, उस संदूक के ऊपर मर गया, जवान आदमी था वही मर गया। रही दिल के दिल में हसरतें जो कजा ने आके मिटा दी। मेरे मोहतरम दोस्त अल्लाह जल्ला शानहु ने अगर आज नेमतें अता फरमाई हैं तो खुशकिस्मत इंसान वो है, नेमतों से इस्तेफादा कर ले, इन नेमतों को आगे भेज दे। आज बताओ मौत से डर क्यों लगता है? इसलिए कि आगे कुछ है, भेजा हुआ नहीं है। एक अंधेर नगरी थी और चौपट राजा था, वहां एक फकीर गया, उसने कहा टके सिर खाजा मिलता है, बुफे हैं बुफे, टका दो जितना खाओ, ऐसे खाजा मिलता है वहां। और वो खाने पीने का पेटू था, वो उस नगरी में चला गया, उसने कहा एक टका दो शाम तक खाते रहो। अल्लाह ही अल्लाह, अल्लाह हु अकबर। अब वो उनका बादशाह, चंद सालों के लिए बादशाह को चुनते थे, उसके बाद बादशाह को माजूल करके साथ एक जजीरा था जिसमें दरिंदे होते थे, उसमें फेंक आते थे कश्ती में बिठा के, उनका एक उसूल था। एक परिंदा उड़ाते थे, जो जिसके सर पे बैठ जाता वही बादशाह। परिंदा उड़ा, इस फकीर के सर पे आगे बैठ गया, ये तो गया था अपने पेट भरने के लिए, मुकद्दर को कुछ और मंजूर था। अब इसको उन्होंने बादशाह बना लिया। ये कहने लगा भाई मैं तो वो टके शेर का खाजा होते, उन्होंने कहा दीवाना सारे खाजे अब तेरे हैं, तू सब कुछ तेरा है, तू जितना खा। इसे बाद में एहसास हो, मैं तो बादशाह बन गया। इसने एक काम किया, इसने जंगल को साफ कराना शुरू किया। पहले जो बादशाह आते थे वो भी ख्याल करते थे हम कुछ वहां इंतजाम करेंगे, फिर शाही में आके गाफिल हो जाते थे। इसने वहां इंतजाम किया, जंगल को साफ कराया, वहां महल बनवाना शुरू किया। इधर से मुद्दत खत्म होती गई उधर महल बनता गया, इधर मुद्दत खत्म होती गई उधर महल बनता गया। पानी के चश्मे, बागात लगाए, खाने पीने का निजाम जो भी था, इधर मुद्दत खत्म हुई, उन्होंने पकड़ के इसको बांध के चीखता चिल्लाता, उन्हें गन्ना तो अब बादशाह है ही नहीं, अब देवी हमें खा जाएगी। उनके ऊपर कुछ बेचारे ऐसे अकायद रखते थे कुछ काफराना। अब इसको कश्ती में बिठा के उस जजीरे में फेंक के आए। जब जजीरे में फेंक के आए, ये खरामा चलता अपने महल में गया और हंसी खुशी जिंदगी बसर करने लगा। यही निजाम मेरा आपका है, अल्लाह ने जिंदगी दी है, दौलत दुनिया रूप जवानी, दलते बढ़ते साए, ये दुनिया है दो चार दिनों की, अंत कोई ना पाए। बस ये जिंदगी का निजाम मुख्तसर सा है, हम इसी में डूब जाते हैं, इसी में भूल जाते हैं, इसी में गुम हो जाते हैं, और इसी में गुम होके हम जो है वो आखरत के महल को भूल जाते हैं। ये सदकात, ये खैरात, ये अल्लाह की जात को देना ऐसा है कि वहां महल बनाना है, वहां का महल बनाएंगे। इसलिए जब जो दे जाते हैं ना, वहां पहुंचा चुके होते हैं, وہ موت کا فکر نہیں کرتے. اس لیے ہمارے ایک حجام تھے تو وہ مسجد کے چندے کے لیے نا انہوں نے ایک ٹیپ ریکارڈ میں بھر کے رکھا ہوا کہ فرشتہ روز دیتا ہے منادی چار کوٹوں پہ کہ محلہ اونچیاں والے قبر تیرا ٹھکانہ ہے. اس طرح کی ایک بات تھی. وہ حجام بار بار کہتا تھا یہ بند کروا دو, یہ ٹیپ بند کروا دو. میں نے خود سنا. میں نے ایک دفعہ پوچھا کیوں؟ کہا ڈر اس لیے لگتا ہے. بات اس کی ٹھیک ہے, کچھ سرمایہ ہے نہیں, آگے لے کے کیا جاؤں گا, آگے کچھ آگے کے نظام کے لیے کچھ ہے ہی نہیں میرے پاس, میں لے کے کیا جاؤں گا. اور ایسا ہوا, وہ رات کو اٹھ کے نا صبح حمام کو گرم کرتا تھا. صبح صبح نا لوگ نہانے کے لیے آتے تھے, لوگوں نے آ کے دروازہ توڑا 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 توڑا, دروازہ نہ کھلے, اندر مرا ہوا تھا, چونٹیاں پڑی ہوئی تھی. میرے محترم دوستو, اللہ کریم نے آج ہمیں نظام دیا ہے اپنی ذات عالی سے تعلق بنانے کا. یہ دیا ہوا اس کو ہے, بیماریوں کے ذریعے چھین لے, مشکلات کے ذریعے چھین لے, ڈاکے, رہزنی, چوری, گمشدگی, اس کے لینے کے کئی انداز ہیں, کئی انداز ہیں. جنات کے ذریعے چوری کرا دے, ستر سو جنات چوری کر کے لے جاتے ہیں, میرے پاس تو کہانیاں آتی ہیں, لاکھوں روپے چوری کر کے لے جاتے ہیں. اب 70 تولے کی آپ خود سوچو آج کے دور میں کتنی قیمت ہے. چوری کر کے لے جاتے ہیں جنات, یعنی لاکر ہے, چابی اس کے پاس ہے, وہ بند ہے, اندر اور سونا بھی پڑا ہوا ہے, اور مال بھی پڑا ہوا ہے, اور چیزیں پڑی ہیں, یہی نہیں ہے. کہاں گئی سب چیزیں پڑی ہوئی ہیں؟ باقی چور آتا تو سارا ہی لے جاتا, سب چیزیں پڑی ہیں, صرف یہی نہیں. حفاظت کا نظام, وحفظنا فإنک خیر الحافظین, حفاظت کا نظام صرف اسی کے پاس ہے. یا حافظ ہو, یا حفیظ ہو, یا رقیب ہو, یا وکیل ہو, یا سلام, وہ صرف اسی کے پاس ہے. اور جس کے لیے حفاظت کا نظام کر دے, جس کو چاہے ایک پل میں غنی بنا دے, فقیر بنا دے, میرے دوستو اس کو دیں گے, وہ تو دینے والا ہے بہت زیادہ. اے یقین کے ساتھ دیں, میں پھر عرض کر رہا ہوں, اللہ جل شانہ کے ساتھ معاملہ یقین کے ساتھ, بے یقین بندہ نہیں کر سکتا. مولوی صاحب ایسے درس دے رہے تھے, مجھ جیسے کوئی فقیر تھے, ایک بندے کو پوچھا, اس نے کہا 10 دنیا 70 آخرت. اس کے پاس کچھ تھا ہی نہیں, فقیر مفلس آدمی تھا, اور اس نے جتنا بھی تھا وہ اٹھا کے کسی سائل کو دے دیا. اب بیٹھا ہے کہ ابھی 10 ملیں گے. اس نے کہا, انہوں نے کہہ دیا ملیں گے, اب انتظار کر رہا. اب انتظار کرتے کرتے تھا تو بیچارہ مفلس, کچھ تھا ہی نہیں, وہ اس غم کی وجہ سے پریشان ہوا, پریشان ہوا, پیٹ میں مروڑ شروع ہو گئی. اب بار بار جنگل میں جانے لگا حاجت کے لیے, جاتے 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 آخر وہیں بیٹھ گیا. اس نے کہا کیا آنا جانا لگا رہے, غم کھائے جائے کہ وہ ملا نہیں, وہ ملا نہیں, اور وہ اس وہ مولوی صاحب نے جو بات کہی, اس نے کہا تو 10 دنیا ملیں گے, وہ کہاں گئے. آخر کار جاتے جاتے نا وہ مٹی کا ڈھیلا جو اٹھانے لگا استنجے کے لیے, تو نیچے سے 10 شرفیاں مل گئیں. اٹھایا, خوش ہوا. دوسرے جمعے مولوی صاحب نے پھر وہی بات کہی, اور میں کہا بات سچی ہے, اتنا ہنگا نہ جائے مجھ سے, اور یہ سب بات تیری سچی ہے, اتنا مجھ سے ہنگا نہ جائے, بات سچی. ارے اللہ والو, اس کریم کے ساتھ معاملہ تو یقین کے بغیر ہو ہی نہیں سکتا, ورنہ تو پھر مروڑ شروع ہو جائیں گے. اور یا تو پھر اگر نہ ملا, میرے رب نے کہا کہ تیرے ساتھ معاملہ میں آخرت میں کرنا چاہوں گا, اور تجھے اس سے زیادہ دینا چاہتا ہوں, تو پھر یہ اس کا یقین اللہ کی ذات سے ہٹ جائے گا, یہ ظاہر کو دیکھ کے چلے گا. یہ کہے گا میں نے اتنا دیا ہے, میرا تو بڑا ہے ہی نہیں, میرا مال تو نہیں بڑا, میرا مال تو نہیں بڑا, پھر اللہ کی ذات سے اس کا یقین ہٹ جائے گا. اور آج ایک آخری بات بتاتا ہوں, اسے غور سے سمجھے گا. اللہ کے ساتھ نہ اللہ جل شانہ کے ساتھ ایک راز چلا آمد, اللہ جل شانہ کے ساتھ بعض بندوں کا معاملہ بعض کے ساتھ مختلف ہوتا ہے, یہ ذہن میں رکھیے گا. ذرا میری بات توجہ سے سن رہے ہیں آپ حضرات؟ دیکھیں یہ آخری بات عرض کر رہا ہوں, اس پہ ذرا غور کیجیے گا. یہ میں نہیں عرض کر رہا, یہ کس کی بات ہے یہ بھی بتا دیتا ہوں. بعض بندوں کے ساتھ اللہ جل شانہ کا معاملہ مختلف ہوتا ہے, ہر بندے کے ساتھ اللہ کا معاملہ مختلف ہوتا ہے. بعض بندوں کے ساتھ معاملہ یہ ہوتا ہے, اللہ جل شانہ کی محبت میں آتے ہیں, اللہ پاک کے تعلق میں آتے ہیں, اطاعت الہی سرور کونین صلی اللہ علیہ وسلم کی اطاعت اور عشق میں آتے ہیں, تو ان کے ساتھ معاملہ اللہ یہ ہے تحت اللہ پاک جل شانہ ان کی دنیا میں برکت شروع فرما دیتے ہیں, وسعت برکت مال میں, چیزوں میں, اسباب دنیا میں, اللہ پاک ان کا نظام دنیا سے بنانا شروع کر دیتے ہیں. اچھا, بعض بندوں کے ساتھ اس کریم کا معاملہ مختلف ہوتا ہے, وہ یہ ہوتا ہے اللہ جل شانہ اس بندے کے ساتھ آخر سے معاملہ شروع کرتے ہیں, قبر سے, آخر سے وہ نظام بننا شروع ہوتا ہے پہلے. اب دنیا بظاہر بندی نظر نہیں آتی اس کو, بلکہ کچھ بگڑ جاتا ہے. صدیق اکبر رضی اللہ تعالیٰ عنہ سرور کونین اسلم کی غلامی میں تشریف لائے, وہ جو 6 ریشم کی دکانیں اور مکہ کے مالدار لوگوں میں تھے اور بہت بڑے سردار, وہ سب کچھ گیا, بظاہر تو سب کچھ لوٹ گیا. اب ان کا معاملہ شروع ہوتا ہے آخرت سے بننا. جب آخرت ان کی بن جاتی ہے نا, پھر اللہ جل شانہ ان کی دنیا بنانا شروع کر دیتے ہیں. یہ نقطہ یاد رکھیے گا, یہ بہت سے معاملے لوگوں کے ساتھ دو معاملے چل رہے ہیں نا, جس کے ساتھ جو معاملہ ہو اس کے ساتھ وہی بات عرض کر رہا ہوں, لیکن حقیقت عرض کر رہا ہوں, یہ بات بتا دوں. جس طرح حضرت پیر مہر علی شاہ صاحب رحمۃ اللہ علیہ نے عجیب بات فرمایا, جو فرائض کے علاوہ نفل پڑھتا ہے ڈر جائے, خیال کرے, کیونکہ نوافل سے انسان کے اندر تکبر پیدا ہونے کا خطرہ ہوتا ہے. یہ بڑی باریک بات ہے, یاد رکھنا. وہ کہتا ہے فرض تو میرے ذمہ ہے نا, نفل میں نے اشراق پڑھ لیے, پھر اوابین پڑھ لیے, پھر تہجد پڑھ لیے, پھر چاشت کے پڑھ لیے اور صلاۃ الحاجت کے پڑھ لیے, فرض اب اس سے خطرہ ہے کہ اس کے اندر تکبر پیدا نہ ہو جائے یا اپنے آپ کو کچھ سمجھ نہ بیٹھے. جس شخص کا معاملہ دنیا سے بننا شروع ہو جاتا ہے, دنیا سے بننا شروع ہو جاتا ہے, اس کا خطرہ ہے کہ وہ اللہ جل شانہ سے دور ہی نہ ہو جائے اور وہ آخرت فراموش نہ کر بیٹھے. کیوں؟ میں نے پہلے بھی عرض کیا, جب نعمتیں بڑھتی رہتی ہیں اور اس میں انسان کو تنگ دستی, غربت, فقر و فاقہ, بیماری نہیں آتی, تو انسان پھر فرعون کی طرح ایک وقت آتا ہے کہ وہ خدائی کا دعویٰ کرتا ہے یا خدائی بول بولتا ہے. خدائی بول بولتا ہے. اس لیے میرے دوستو, اللہ جل شانہ کے ساتھ یقین اور اعتقاد کے ساتھ چلیں, رب کے ساتھ معاملہ یقین کے ساتھ کریں. اور یقین کس چیز کا؟ جو میرے رب نے وعدے فرمائے ہیں نا, وعدے, اس پہ کامل یقین ہو کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے, حضور سرور کونین صلی اللہ علیہ وسلم نے جو وعدے فرمائے ہیں وہ حق ہیں, وہ سچ ہیں. اس یقین کے ساتھ تو معاملہ چلتا رہے گا, تو ورنہ تو بات نہیں بن سکے گی بھائی. اللہ والو, بے یقین زندگی کا نظام چلتا ہے, بے یقین کا کبھی نظام نہیں چل سکے گا, بے یقین کا. اور دیکھو, یقین والے سرور کونین صلی اللہ علیہ وسلم کے سامنے بیٹھتے تھے, پا گئے. ارے بے یقین سرور کونین صلی اللہ علیہ وسلم کے سامنے بیٹھ کے بھی محروم رہ گئے. ابو جہل, ابو لہب, اس جیسے اور بے شمار سرور کونین, میں بعض اوقات سوچتا ہوں انہوں نے آقا کا کتنی دفعہ دیدار کیا ہوگا. مبارک ہے وہ آنکھیں. ایک بندہ ایک میں جگہ پڑھ رہا تھا, کہنے لگا ہے کاش میں اس دور میں کوئی بکری ہوتا, میں سرور کونین اسلم کا دیدار کر لیتا, کوئی چرواہا مجھے لکڑی سے مار رہا ہوتا اور میں مکہ کی پہاڑیوں پہ اور مدینہ منورہ کی پہاڑیوں پہ بکری بن کے چرتا اور آقا سرور کونین اسلم کا دیدار کر لیتا. میں سوچتا ہوں کتنے وہ بدقسمت لوگ ہیں جس نے سرور کونین اسلم کا ایک دفعہ نہیں, مکہ مکرمہ کی زمین پہ میرے آقا سرور کونین اسلم نے 50 سال گزارے ہیں. 50 سال. انہوں نے جا کے سرور کونین اسلم کو اس پہاڑیوں نے, ان جگہوں نے کتنے دفعہ دیکھا ہوگا اور وہاں کے رہنے والوں نے کتنی دفعہ دیکھا ہوگا, بس یہی یقین نہیں تھا. معروم رہ گئے نہ رہ گئے. اور ایک شخص نے دیکھا ہی نہیں حضرت خواجہ اویس کرنی نے, سبحان اللہ, اللہ کی قسم دیکھا ہی نہیں. دیکھا ہی نہیں، بن دیکھے سودے کر لیے، یقین تھا اللہ والو، یقین تھا نا، بس یہ سودے یقین پہ ہیں. اللہ جل شانہ کے ساتھ جو معاملہ ہے وہ یقین کی بنیادوں پہ ہوتا ہے، بے یقینی کی بنیاد پہ نہیں ہوتا. میری بات کو ذہن میں رکھیں، میں آخری الفاظ آپ سے عرض کر رہا ہوں، موضوع تو لمبا ہے. میں نے تین باتیں عرض کی تھیں، ایک دعا عرض کی تھی، ایک صدقہ عرض کیا تھا، اور ایک مسنون اعمال عرض کیے تھے. دعا کے بارے میں انشاءاللہ پھر کبھی عرض کروں گا. آج میں نے صدقہ کے بارے میں کچھ واقعات آپ کی خدمت میں عرض کیے ہیں، کچھ زندگی کے چشمدید واقعات، کچھ قرآن و سنت کے واقعات، کچھ تاریخ کے واقعات. یہ چیزیں آپ کی خدمت میں آج عرض کی ہیں کہ واقعتاً اس کے ساتھ معاملہ یقین کی بنیادوں پہ چلتا ہے. بے یقینی کی بنیاد پہ اللہ جل شانہ کے ساتھ معاملہ چل نہیں سکتا، اور زیادہ عرصہ چل نہیں سکتا. کسی نے کہا یہ سخی ہے. کہا کیسا سخی ہے؟ اس نے کہا ایسا سخی ہے جو اللہ جل شانہ کے ساتھ معاملہ کرتا ہے. تو کہا کہ پھر لگتا یہ ہے اس کا اللہ کی ذات پہ یقین پورا ہے. جتنا اللہ جل شانہ کی ذات پہ یقین بڑھتا چلا جائے گا، اتنا اللہ جل شانہ کے ساتھ معاملہ بڑھتا چلا جائے گا. کیوں؟ میں دوں گا مجھے اللہ دے گا، یا اس دنیا میں یا اس دنیا میں، اس کا وعدہ ہے. اور سنو ایک بات بتا دوں، اخلاص کب آتا ہے؟ اخلاص کب آتا ہے؟ کسی نے حضرت پیران پیر شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ سے پوچھا، حضرت اخلاص کب آتا ہے؟ یہ میں آپ کو بڑی پتے کی بات عرض کر رہا ہوں، غور سے سنیے گا. حضرت اخلاص کب آتا ہے؟ اخلاص کب آتا ہے؟ اور میں اخلاص اللہ کی ذات پہ یقین ہوگا تو آئے گا. اگر اللہ کی ذات پہ یقین نہیں ہوگا تو پھر دنیا کے دکھاوے کے لیے کرے گا، پھر دنیا کے دکھاوے سے نفع حاصل کرنے کے لیے کرے گا کہ یہ کر رہا ہوں مخلوق دیکھے گی، مخلوق کچھ کر دے گی، یا اس کو سلام کر رہا ہوں اس لیے کہ تعلق بنے، کل کو اس سے کام لوں گا، یا اس کو کھلا اس لیے رہا ہوں، وغیرہ وغیرہ. اور اگر اللہ جل شانہ کی ذات عالی میں یقین ہوگا کہ میرا معاملہ تو اللہ کے ساتھ ہے، یا اللہ تیرے لیے ہی کر رہا، یا اللہ تیرے لیے ہی کر رہا، اور اے اللہ اگر میری نیت میں کچھ کھوٹ ہے میں اس پہ استغفار کرتا ہوں، بس تو اس میں اخلاص عطا فرما، صرف تیری ذات کے لیے کر رہا. جب اللہ جل شانہ کی ذات پہ کامل یقین ہوگا، پھر یہ نہیں کہے گا کہ میں مخلوق کے لیے کر رہا، مخلوق کے دکھاوے کے لیے. پھر اس کے دل میں اگر گمان اور خیال آئے گا بھی صحیح، تو یہ کہے گا میں تو اللہ کے لیے کیا ہے، میں نے صلہ اللہ سے لینا ہے، اللہ کے خزانوں سے لینا ہے، اور اللہ کے خزانے بھرے ہوئے، مخلوق کے خزانے خالی ہیں. اور میں نے ابھی عرض کیا نا، اخلاص ایک ایسی چیز ہے، یہ کتابوں سے نہیں ملتی، یہ فقیروں کے پاس رہ رہ کے ملتی ہے. کہ حضرت آپ نے مرشد کی خدمت میں 20 سال رہے، کیا سیکھا؟ فرمایا نیت ٹھیک کرنا سیکھا میں نے. واہ، نیت ٹھیک کرنا سیکھا. اللہ جل شانہ کی ذات عالی پہ بھروسہ ہے 100%، 100% بھروسہ ہے، تو پھر تو اللہ کے لیے خرچ کر سکے گا، ورنہ یہ نہیں چل سکے گا. اور بتاؤں، ارے یہاں بھی بغیر بھروسے کے نہیں آ سکے گا. یہاں تو یہاں دروازے کے ساتھ مسجد ہے، یا دکان کے ساتھ مسجد ہے، مسجد میں اسے بے یقینی نہیں لے جاتی، شاید کاک نہ آ جائے. اور جس کی ذات پہ یقین ہوگا اللہ جل شانہ کی، کہ نماز سے روزی میں برکت ہوتی ہے. میرے حضرت رحمۃ اللہ علیہ نے عجیب بات فرمایا 25% روزی کی کثرت مانگا کرو، سن لو عجیب بات ہے، اور 75% روزی کی برکت مانگا کرو. ہاں، یہ 3 دن پہلے فرمایا، 2 دن 3 دن کیا فرمایا؟ 25% کیا مانگو؟ کثرت. اور کام بنتا ہے برکت سے. اور جب میرا رب برکت دینے پہ آتا ہے نا اللہ والو، بس پھر نسلوں میں برکت دے دیتا ہے. اور جب کثرت ہوتی ہے اور برکت نہیں ہوتی، پھر پوری نہیں پڑتی. پھر 3000 روپے تنخواہ ہوتی ہے اس کی پوری پڑ جاتی ہے، 41000 روپے تنخواہ ہے اس کی پوری نہیں پڑتی۔ میرے پاس بندہ آیا کہنے لگا میری 41000 روپے تنخواہ ہے، میں نے کہا مجھے تقسیم کر کے بتا تو کہاں کہاں خرچ کرتا ہے، کہہ رہے 15 سے 20 تاریخ کے بعد خالی ہو جاتا ہوں، اور 3000 روپے تنخواہ والا بندہ مجھے کہتے ہیں میں 250-300 بچا لیتا ہوں، 5000 روپے تنخواہ والا بندہ میرے پاس ہے، 3 لاکھ روپے تنخواہ والے بھی ہیں میرے پاس، 5 لاکھ روپے، 6 لاکھ روپے، 8 لاکھ روپے تنخواہ مہینے کی، 8000 روپے، 800 روپے مہینے کی تنخواہ۔ تو اللہ جل شانہ سے جہاں کثرت مانگو وہاں زیادہ کیا مانگو؟ برکت مانگو، یا اللہ تو برکت عطا فرما، اللہ میرے رزق میں برکت دے، اللہ میری صحت میں برکت دے، یا اللہ میرے ایمان میں برکت دے، اور سرور کونین سب سے میری محبت میں برکت عطا فرما، اپنی ذات عالی سے محبت میں برکت عطا فرما، اللہ اپنے نیک بندو سے محبت میں برکت عطا فرما۔ حدیث میں ہے، ارے حدیث مبارکہ میں ہے، دعا ہے، یا اللہ میں تجھ سے تیری اور ان لوگوں کی محبت مانگتا ہوں جس سے جو تجھ سے محبت کرتے ہیں، یہ مانگا کرو، یہ مانگا کرو۔ کثرت برکت مانگے اللہ جل شان، برکت مانگے، یا اللہ تو برکت عطا فرما، اللہ برکت کے خزانے کھول دے، اور مانگنے والے کو ملتا ہے، ارے دروازہ کھٹکھٹانے والا مایوس نہ ہو، اگر اس کو ضرور ملتا ہے، اس کو ضرور ملتا ہے، وہ کریم عطا فرماتا ہے، اس کو ضرور ملتا ہے، اس کو ضرور ملتا ہے۔ جیسے میں نے عرض کیا نا اس وقت کہ حضرت موسیٰ علیہ السلام کے پاس ڈائریکٹ ڈائلنگ کا نظام تھا نا، اور میرے آقا سرور کونین علیہ السلام کی برکت سے آج کی امتی کے پاس ڈائریکٹ ڈائلنگ کا نظام ہے، ہر امتی کے پاس، میرے کملی والے کی برکت سے، سرور کونین علیہ السلام کی وسیلے سے آج ہر امتی کے پاس ہے۔ اس وقت دعا مانگے، نفل پڑھے، درود پاک پڑھے، اللہ جل شانہ سے مانگے، صلاۃ الحاجت پڑھے، قرآن پاک کی آیت پڑھے، مسنون دعائیں پڑھے، اللہ پاک سے مانگے۔ تو پھر یہ چیزیں عمل کرنے والی ہیں نا اللہ والو، ہیں اپنے سینے کو وسیع کریں، اللہ وسعت عطا فرمائے گا، اپنے دل کو وسیع کریں، اللہ جل شانہ وسعت عطا فرمائے گا۔ حقیقت عرض کر رہا ہوں اللہ والو، حقیقت عرض کر رہا ہوں، اور کبھی اللہ کو دیکھ کے پچھتانا نہیں ہے، اگر اندر پچھتاوا آئے تو یقین کی طاقت سے اس پچھتاوے کو مغلوب کر دو، اور اپنے آپ سے پوچھو کس لیے کیا، اندر سے آوازیں مخلوق کے لیے کیا، کہا غلط کیا، اللہ کے لیے کیا، اپنی نیت کو فوراً بدلو، نیت کو ٹٹولو، عمل سے پہلے نیت کو ٹٹولو، عمل کے درمیان نیت کو ٹٹولو، عمل کے بعد نیت کو ٹٹولو۔ یہ 20 سال نیتوں پہ محنت ایسے نہیں کروائی، دیوانے ہیں یہ اللہ والے جو ہیں، دیوانے ہیں، ہاں اللہ کی محبت میں دیوانے ہیں، اس لیے اللہ والو یہ چیزیں سیکھنے کی ہیں، ان چیزوں پہ محنت کرو، یہ چیزیں محنت کرنے والی ہیں، یہ چیزیں فقیروں کے پاس بیٹھ کے ملتی ہیں، یہ بار بار آنے سے ملیں گی، آپ کی برکت سے مجھے مل جائیں گی، آپ حضرات کے خلوص کی برکت سے، آپ کے اخلاص کی برکت سے، کتنے خلوص اور اخلاص والے یہاں ہیں، جو کتنا درد اور غم اور کتنے دھکے اور کتنی مشکلات، کتنی پریشانیاں، کتنی مصروفیت چھوڑ کے یہاں ہیں، اور کس لیے آئے ہیں؟ یا اللہ تیرے لیے، اللہ کمال ہے، یا اللہ کس لیے؟ بس تیرے لیے، تیری محبت سیکھنے جا رہا ہوں۔ اور بتاؤں، ارے وہ توبہ کرنے گیا تھا، اس نے کہا توبہ نہیں ہوگی، 100 بندوں کا قاتل، ابھی توبہ کی نہیں، توبہ کے ارادے سے گیا، راستے میں مر گیا، کریم نے اس کو معاف کر دیا، 100 بندوں کا قاتل تھا، کیوں؟ توبہ کرنے گیا تھا۔ اور جو یہاں اللہ کی محبت کو لینے آئے گا، توبہ کرنے آئے گا، یاد رکھنا ہر منگل آتے ہیں آپ حضرات، اور اپنی نیتوں کے اندر خلوص ہوگا، اخلاص ہوگا، یا اللہ تیرے اور تیرے حبیب سرور کونین صلی اللہ علیہ وسلم کے عشق اور محبت کو لینے جا رہے ہیں، یا اللہ تیری چاہت کو، تیری معرفت کو، اور تیرے حبیب سرور کونین صلی اللہ علیہ وسلم کی سنتوں کو، زندگی کو، اب جس کے اندر یہ ہوگا نا اس کو اللہ پاک خیر سے عطا فرمائے گا، اس کو راستے کی ہر ٹھوکر پہ اجر ملے گا، اس کو راستے کی ہر، ارے اس کی گاڑی کی ہر بریک جو ہے نا، آج کی گاڑی کی ٹھوکر بریک ہے، ٹھوکر لگتے ہی آدمی رکتا ہے نا، آپ کی گاڑی، آپ کا ویگن، آپ کی موٹر سائیکل، آپ کی سائیکل، اس کو جو بریک لگی، ارے اس بریک پہ بھی اجر ملے گا۔ وہ بڑا کریم، وہ دیکھتا نہیں کس مقصد کے لیے جا رہا، اللہ نہیں جانتا ہیں یہ کس مقصد کے لیے جا رہا، اس کا ارادہ کیا ہے، میری ذات اور میرا حبیب، بس بات ختم ہو۔ اللہ پاک جل شانہ اس کو بار بار پڑھتے ہیں، پرکھتے ہیں، یہ کس لیے جا رہا، میرے لیے، ہاں، ارے بات کرنے والے کے دل پہ رب کی نظر ہے، یہ کس لیے بات کر رہا، سننے والے کے دل پہ رب کی نظر ہے، یہ کس لیے بات سن رہا، دونوں کے دلوں پہ رب کی نظر ہے، دونوں کے دلوں میں رب کی نظر ہے، یہ بات کیوں کر رہا، یہ بات کیوں سن رہا، میرے رب کی نظر ہے، بار بار کہہ رہا ہوں میرے رب کی نظر ہے۔ زمانے کو دھوکہ دے سکیں، رب کو کون دھوکہ دے سکتا ہے، زمانے کو دھوکہ دے سکیں، رب کو کون دھوکہ دے سکتا ہے۔ اسی لیے اکثر جو حج پہ عمرے پہ جاتے ہیں نا، میں کہتا ہوں سرور کونسنا اپنا کلمہ سلا کے آنا، کیوں جی، سنا کے آئے تھے نا جو عمرے پہ گئے اس دفعہ، میں نے کہا یا رسول اللہ صلی اللہ علیہ وسلم میرا کلمہ سن لیں، روضہ اطہر کے سامنے کھڑے ہو کے میں ہر دفعہ کہتا ہوں جو حاجی جو جاتا ہے عمرے پہ حج پہ، کہ آقا سرور کونین اسلم کے روضہ اطہر پہ جاؤ تو سرور کونین اسلم کو اپنا جا کے کلمہ سناؤ اور عرض کو یا رسول اللہ صلی اللہ علیہ وسلم میرے کلمے کے گواہ رہی ہے۔ یقین کی بنیادوں پہ نظام چلتے ہیں اللہ والو، نیتوں کی بنیادوں، یقین کی بنیاد، اور یقین ہو اور ہے کہ میرے آقا سرور کونین نے سن لیا اور انشاءاللہ قیامت کے دن گواہ ہوں، اللہ کی قسم یقین ہے کہ میرے آقا سرور کونین نے سن لیا، خود سنا، خود فرشتوں کے ذریعے نہیں۔ تو میرے دوستو اس یقین کو لے کے چلیں، زندگی اللہ پاک بڑی برکت والی عطا فرمائے گا۔ ارے اس یقین کو ساتھ لے کے چلیں گے، اللہ نسلوں میں برکتیں عطا فرمائے، عافیتیں عطا فرمائے، پتہ نہیں کس کے خلوص کی برکت پہ مجھے خلوص مل جائے، میں تو خود خلوص کا بھکاری ہوں، اللہ میرے لفظوں میں خلوص دے دے۔ سچی بات، کہنے لگے حضرت آپ یہ کیوں بیعت فرما رہے، فرمایا کسی کو، شاید کوئی ایسا شخص کسی کو میں بیعت کر لوں وہ مجھے بخشوا جائے، وہ کہے قیامت کے دن الہی اس کے ذریعے وسیلے سے میں نے اتنی نیکیاں کی تھیں، یہ میرا ذریعہ بنا تھا، اتنے اعمال کا، اتنے درود پاک کا، اور مجھے اس دن میں نے بتایا کتنا درود پڑھ لیا اس نے، کتنا کروڑ، یاد ہے، 75 کروڑ۔ ہاں ہاں ہم ہول سیلر ہیں بھائی، 75 کروڑ۔ اور سورت اخلاص کتنی پڑھی، یاد ہے، ہاں جی 45 کروڑ۔ یہ بہت عرصہ پہلے کی بات ہے، کئی مہینے آپ کو فگر بڑھ گئے ہوں گے، ایک شخص کی بات ہے، اور ایسے کئی کلندر ہیں، حقیقت سچ کہہ رہا ہوں، ممبر رسول پہ بیٹھا ہوں، کئی کلندر ہیں، میں سچ عرض کروں، کئی ایسے ہیں جو اتنے ذکر میں لگے رہتے ہیں، لگے رہتے ہیں۔ تو کہنے لگے کوئی ایک کہہ دے گا اس شخص نے یا اللہ ذریعہ بنا تھا یہ تیرے نام لینے کا، تیرے حبیب پہ درود پڑھنے کا، عمل، تسبیحات، ذکر، تلاوت، دعا، توبہ۔ اس لیے دوستو ایک دوسرے کا ہم ذریعہ بنے، میں آپ کا، آپ میرا، ہم ایک دوسرے کا ذریعہ بنے۔ ہمیں حضرت فرماتے تھے کانٹا مین بن جاؤ، انہوں نے حضرت کانٹا مین کیا ہوتا ہے، کہا یہ ٹرین جو ہے نا بعض اوقات ایسی لائن پہ چڑھ جاتی ہے جو آگے بند ہو جاتی ہے، بعض لائنیں ہوتی ہیں نا ٹرین کو ایک طرف کرنے کے لیے، دوسری ٹرینوں کے لیے راستہ بنانے کے لیے نا، اچھا یہ اس لائن پہ چڑھ جاتی ہے، وہ تو آگے لائن ختم ہو جاتی، یہ تو تباہ ہو جاتی، फिर कांटा मैन यूं पकड़ के कांटा इसका बदल के वापस उस ट्रेन पे ले आता है, उसी उसी लाइन पे ले आता है, और मैं एक दूसरे के लिए कांटा मैन बन जाऊं, जिसका जिसका रास्ता जरा जुदा हो गया हो अल्लाह जल्ला शान हो उसके हबीब सरवर कौन असलम की मोहब्बत से, यूं पकड़ के कांटा करके उसको असल लाइन पे लगा दो, एक दूसरे का कांटा मैन बन जाए भाई, कोशिश करेंगे ना। अब जो हम बैठ के ये जिक्र करते हैं, ये अल्लाह वालों की तरफ से मैं आपसे अर्ज कर रहा हूँ, ये सदियों से चला रहा है, ये जिस यकीन से जो करेगा ना, जिस ध्यान से जो करेगा, उसको अल्लाह उतना अता फरमाएगा, जिस तड़प के साथ, जिस तलब के साथ, जिस यकीन के साथ, जिस दर्द के साथ जो करेगा, उसका करीम उतना अता फरमाएगा। बस ये बता दूं मैं आपको। अब ये हर किसी का अपने रब के साथ मामला है, हर किसी का अपने रब के साथ मामला है, तो जैसे कर ले, जिस यकीन से करेगा उसे करीम उतना ही अता फरमाएगा।